واصحاب الیمین، ما اصحاب الیمین، اور دائیں ہاتھ والے، کیا ہیں دائیں ہاتھ والے، ان کی کیا بات ہے؟ یہ ہیں جو عام گریجویٹس ہیں، گریجویٹ تو یہ بھی کر گئے، گریجویٹ تو کر گئے، جنت کا سرٹیفکیٹ ان کو بھی مل گیا، داخل یہ بھی ہو گئے، مگر ظاہر ہے وہ نہیں ہے کہ ان کو آنر رول ملا۔ تو کیا بات ہے ان کی، دانے ہاتھ والوں کی، اتنی خوش قسمتی ہے ان کی، فی صدر مخدود، بیریوں میں ہوں گے بغیر کانٹوں والی۔ بیری کا درخت ہوتا ہے نا، اس کے بڑے فائدے ہیں، آپ میں شاید اتنا بیری کا نہیں پتا، پہلے زمانوں میں بھی جب صابن وغیرہ نہیں ہوتا تھا بیری کے پتے ہی ڈال کے، اور آج بھی اگر کوئی جادو وغیرہ ان چیزوں سے کسی کے اوپر شک ہو تو بیری کے پتے ڈال کے اس پانی سے نہانا چاہیے۔ اچھا، یہ سدرۃ المنتہا بھی جو ہے وہ بھی بیری کا ہی ہے، اس کی کوئی خاص ہی بات ہے نا، اللہ تعالیٰ نے جنت میں بھی اس کو رکھا۔ لیکن بیری کے ساتھ مشکل یہ ہوتی ہے کہ کانٹے ہوتے ہیں، پر وہاں پہ کانٹوں والی نہیں ہوں گی بیری، اور ایسے کھانے ہوں گے کہ پھل جو ہے طلح مندود، کھانے ایسے ہیں جن میں کیلا ہے جو تہ بتہ، یعنی اتنا ہوگا، اتنا ہوگا کہ اوپر سے نیچے تک، یہاں پہ دنیا کے جو ہوتے ہیں درختوں میں کیلے لگے تو اوپر لگے ہوتے ہیں، یہ اتنے فل ہوں گے کہ اوپر سے نیچے تک کیلے آ رہے ہیں۔ دنیا میں بھی ایسے گچھے ہوتے ہیں نا، لیکن پورے تھرو آؤٹ نہیں ہوتے، یہ تھرو آؤٹ ہوں گے، ڈھکا ہوگا درخت۔ رب پتا ہے جنت کے جو درخت ہیں ان کے سب کے تنے سونے کے ہیں، اور جب وہاں سے درخت سے کوئی پھل توڑیں گے تو اس کی جگہ دوسرا پھل لگے گا، اور وہ پھل قریب آ جائے گا ان کے، اگر لیٹے ہیں تو لیٹے میں ان کو مل جائے گا، کھڑے ہیں تو کھڑے تک مل جائے گا، بیٹھے ہیں تو بیٹھے تک مل جائے۔ وظل ممدود، اور سائے ہیں، سائے کتنے ہیں، لمبے سائے۔ اب انسان سوچتا ہے کہ جنت میں سایوں کی کیا ضرورت ہے جبکہ وہاں پہ تو سورج ہی نہیں ہے، نہ کوئی شمس ہے، نہ زمہریر ہے، نہ سردی ہے تو نہ سورج ہے۔ اب پتہ چلتا ہے کہ نہیں، جنت میں بھی ہو سکتا ہے کہ جہاں پہ جو پتہ چلتا ہے ہمیں کہ اللہ تعالیٰ کے عرش کا جو نور ہوگا اس سے سائے ہوں گے، کوئی نہ کوئی نور تو وہاں پہ ہوگا جس کی وجہ سے سائے بھی ہوں گے، مگر ایسا نہیں ہے کہ کوئی، جیسے آپ دنیا کی کوئی گرمی یا کوئی سورج یا کوئی تپش کا سوچیں، وہ نہیں ہے۔ تو اب یہ سایوں میں بیٹھے ہوں گے آمنے سامنے تختوں پہ، لیکن ظاہر ہے ان کے تخت الگ ہیں، ان کے الگ ہیں، اور تکیے لگائے ہوئے یہ بھی بیٹھے ہوں گے۔ مائیں مسکوب، اور پانی بہتا ہوا اوپر سے نیچے کی طرف آ رہا ہے، یعنی اس میں ہو سکتا ہے کوئی چشمے ہیں جن سے پانی آ رہا ہو، اور مسکوب کے اندر نا زور کے ساتھ، ذرا پریشر کے ساتھ بہنا، یعنی پانی کی، آپ نے دیکھا ہوگا یہ لوگ یہاں پہ بھی، اب یہ چھوٹے چھوٹے ایسے فاؤنٹین ٹائپ کے ہوتے ہیں، ان کو چلا دیتے ہیں اور وہ پانی کے گرنے کی آواز آتی ہے کہ بڑا سکون آ رہا ہے، یہ اس کے اندر کیا سکون ہے، خاک بھی نہیں، وہ تو ایک انسان کے اور بودریشن کا سبب بنتے ہیں، لیکن وہ ایک ڈیکوریشن رکھی جاتی ہے، بڑا سکون ہے اس کے اندر، اس لیے کہ انسان جو نیچرل جو اس طرح کے جھرنے سے ہوتے ہیں ان کی آواز سے سکون پاتا ہے۔ تو وہاں پہ بھی ایسے پانی ہوں گے جو بہ رہے ہوں گے، کتنی خوبصورت نیچر میں انسان ہوگا۔ وفاکہت کثیرہ، اور پھل ہوں گے جو بہت کثیر تعداد میں، اس لیے کہ دنیا جیسے تو وہ پھل ہے نہیں، ڈفرینٹ پھل ہیں، مگر دیکھنے میں ایسے لگیں گے جیسے یہاں کے ہیں، اور ہر پھل کی کتنی کتنی قسمیں ہوں گی۔ اب دنیا میں یہ سیب کی کتنی قسمیں لے لیں، وہاں کے تو پھلوں کا اندازہ ہی نہیں ہم کر سکتے، کتنی قسموں کے پھل لائے جائیں گے، اور پھر لا مقطوعات ولا ممنوعات، نہ تو ان کا کوئی سیزن ختم ہوگا کہ جی اب نہیں مل سکتے فلاں پھل، اب واٹر میلن ہے وہ دیکھیں نا آپ، سردیوں کے اندر نہیں آپ کو ملے گا، آم ہے آپ کو سردی میں نہیں ملے گا، تو ہر ایک پھل کا ایک موسم ہوتا ہے۔ अगर मिल भी जाए कोल्ड स्टोरेज से तो फिर भी उसका वो जायका नहीं होता, वहां पे ऐसा नहीं। और ममनुआ भी कुछ नहीं कि ये वाला फल नहीं खाना, जैसे आदम अलैहिस्सलाम को मना कर दिया गया था ये नहीं खाना आपने, वैसा भी नहीं है कि ये नहीं खाना। ना ये होगा कि अब तकल्लुफ करें कि अब कैसे एक ले लिया तो अब दूसरा कैसे लें, वो भी नहीं चीज होगी, रोका नहीं जाएगा, आराम से खाएंगे। ये भी नहीं कोई शर्म आ रही है दो खा लिया तो अब तीसरा खाया तो क्या कहेगा कोई, वो भी नहीं। इंसान दुनिया में कितना चाहता है ना कि ऐसा माहौल मुझे मिल जाए, काश ऐसा हो जाए, हर कोई स्ट्राइव कर रहा है इसके लिए, मेहनत करता है कि काश ऐसा हो जाए। फिर जब पैसे जमा कर लेते हैं तो चाहे चार दिन के लिए जाएं, ऐसा माहौल चाहते हैं कहीं ऐसा मिल जाए। एक रिजॉर्ट का वो कोई एड दिखा रहे थे तो उसके अंदर उन्होंने दिखाया, यही सोच रही थी कि देखो सुभान अल्लाह, अल्लाह ताला इंसान की नेचर को कितना जानता है कि इंसान को किस चीज़ से मजा आता है। तो उन्होंने दिखाया एक मियां बीवी बैठे हुए एक रिक्लाइनर्स पे बैठे हैं और बीच है और उन्होंने साथ बास्केट रखी हुई है और बास्केट में खाने पीने की चीज़ें हैं और साथ सुभान अल्लाह देखें, ये तो खैर दुनिया की बातें हैं तो इसलिए ऐसा है, उन्होंने शराब के जाम रखे हुए और दोनों शराब पी रहे हैं, वो भी उठाए हुए हैं उन्होंने और रिलैक्स कर रहे हैं और सामने पानी है और अच्छा सा माहौल है और फ्रेश एयर है और उसके अंदर वो बड़ा उनको दिखा रहे हैं कि देखो कितना इनको मज़ा आ रहा है। सुभान अल्लाह, ये इंसान की जो तसव्वुर के अंदर छोटी सी एक जन्नत आ सकती है ना, वो इस तरह अपनी बनाने की कोशिश करता है दुनिया में, तो वो जन्नत जो तसव्वुर में ही नहीं आ सकती, उसके हुसन का अंदाज़ा आप कर सकते हैं। लेकिन वही चीज़ें जो अल्लाह ने कुरान में कही हुई ना, साथी भी है, मसनद भी उन्होंने दिखा दी कि ऐसे रिक्लाइनर में बैठे हुए, शराब भी थी और उसने बास्केट भी रखी हुई थी जिसके अंदर वो फल थे और आगे पानी भी था, वही चीजें सुभान अल्लाह एग्जैक्टली। कि इंसान अपना जिस तरह से चाहता है ना कि इसमें मैं रिलैक्स करूं, इसमें मुझे मजा आएगा, वो कुरान ने बता दी है, देखो ये चीजें वहां पे हैं, तुम यहां पे ये चाहते हो ना, यहाँ पे नहीं मिल सकते। अगर चार दिन के लिए चले भी गए, अब वो बैठे हुए और बड़े खुश हो रहे हैं दोनों बैठ के, यानी साथी का वो जो तस्वुर हमारे जिन में होता है ना कि कहीं पे भी जाएं तो अगर साथी कोई नहीं, अकेले जाने का क्या फायदा, वो उन्होंने दिखाया वहां पे। सुभान अल्लाह, मैंने कहा अल्लाहु अकबर, इंसान अपने लिए वही चाहता है, अल्लाह ने देखो कितनी हसीन जन्नत दे के वहां पे, यहाँ पे तो उनमें शायद थोड़ी देर में शराब पी के पता नहीं क्या बोलने लगे और क्या उनके दिमागों की हालत रह जाए और कितने लड़ाई झगड़े शुरू हो जाएं, देखो अल्लाह ताला ने कंप्लीट कर दिया, कुछ तुम्हें तकलीफ नहीं वहां पे, कोई तकलीफ की बात सुनोगे ही नहीं, कोई दुख की बात नहीं आएगी, और तो और दुनिया में और नहीं किसी की, आपस में नहीं भी सही तो किसी की सुन लेते हैं, फलां के साथ ये हादसा हो गया, फलां दुनिया में फलां जगह पे ऐसा हो गया, इंसान का दिल इतना खराब होता है कि उसका कोई चीज का मजा नहीं रह जाता। लेकिन देखो सुभान अल्लाह, कोई चीज टच नहीं करेगी ऐसी जो उसको कभी तकलीफ दे। अल्लाह हमारे अमल तो ऐसे नहीं, अल्लाह ताला तू अपनी रहमत से हमें ऐसी जन्नत में दाखिल कर देना। वह फुरुशिम मरफुआ, और निशिस्त गायें होंगी जो ऊंची होंगी, यानी ये भी पता चलता है कि हो सकता है उनके ड्राइंग रूम है ये, या उनके बिस्तर है ये, या उनकी जो सीटिंग है वो ऊंची होगी, ये पता चलता है कि 80 साल की मसाफत तक चलता रहेगा, इतनी वसी होगी। अब इवन यहाँ पे ये भी बताया गया कि जो जन्नत में अदना जन्नती है उसके जो महल होगा वो 2000 साल की मसाफत तक होगा, 2000 साल की। अल्लाह अकबर, इतना तो खैर 2000 साल की मसाफत तो कितनी होती, यानी 2000 साल तो चलता रहे, इतनी कोई जिंदगी भी नहीं है, वो पूरी जमीन का भी चक्कर काट लेगा अगर इतना चले, कहाँ एक महल इतना होगा, तो वो कितनी उसकी लंबाई होगी, कितनी उसकी चौड़ाई होगी, और वहां तक वो देख सकेगा, ये भी है, हम तो अगले कमरे में नहीं देख सकते, झांक सकते कि क्या हमसे मतलब ओझल है, वहां तक वो देख सकेगा और उसमें इंजॉय करेगा, उसमें उसकी सारी आराइश का और आसाइश का सामान होगा। अब सुभान अल्लाह, एक महल अगर उसका ऐसा होगा तो बाकी चीजें कैसी होंगे, बागात कैसे होंगे जो उसको मिलेंगे, और महल्लात कैसे होंगे, और इंजॉय करने के लिए ये नहीं है कि आई जिंदगी खत्म हो जाएगी, कैसे इतना इंजॉय करूं, नहीं जिंदगी भी नहीं खत्म होनी, वो भी इंजॉय करते ही जाओ, मजा करते ही जाओ। अल्लाह अकबर। इब्ने अबी हातिम में एक हदीस है कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जन्नत में एक परिंदा है जिसके 70,000 पर हैं, जन्नती के दस्तरखान पे वो आएगा और उसके हर पर से एक किस्म का खाना निकलेगा, जो दूध से ज्यादा सफेद होगा, मक्खन से ज्यादा नर्म होगा, शहद से ज्यादा मीठा होगा, फिर दूसरे पर से दूसरी किस्म का निकलेगा, इसी तरह हर पर से एक दूसरा जुदा जुदा से खाने निकलेंगे, फिर वो परिंदा उड़ जाएगा। सुभान अल्लाह, यानी वो उड़ भी जाएगा और वो खाने भी उससे निकलेंगे। ये भी बताया गया कि वो जन्नतियों का दिल जिस परिंदे को खाने को चाहेगा वो उसके सामने आ जाएगा, वो जितना चाहेगा उसके पहलू का गोश्त पसंद करेगा, खाएगा, फिर वो परिंदा उड़ जाएगा और जैसा था वैसा ही हो जाएगा। अल्लाह अकबर। और फिर अल्लाह ताला ने फरमाया ये इनके बारे में कि कैसे इनके इनकी नशिस्तें कैसी होंगी, ऊंची होंगी। हमेशा ऊंची नशिस्त इंसान को अच्छी लगती है। आप देखते हैं कि बिस्तर वगैरह भी ऊंचे ऊंचे रखे जाते हैं, ऊंचे ऊंचे बनाए जाते हैं, तो वो ऐसी नशिस्तें उनके लिए होंगी। इन्ना अंशअनाहुन्न इंशाअन, हमने पैदा किया उनको खास तौर पे पैदा करना। ये भी जन्नत की औरत है, जो हो सकता है दुनिया की औरत कोई दोबारा से पैदा किया जाए, खास तौर पे बनाया जाए, क्योंकि जो हमारे हाल हुलिये दुनिया में है इस तरह के हाल हुलिये नहीं होंगे जन्नत में। जन्नत में एक इंसान की उम्र भी, जैसे दुनिया के अंदर तो इंसान ढल जाता है, बूढ़ा हो जाता है, जो बूढ़े भी हैं वो भी औरतें भी नौ उम्र कर दी जाएंगी, और वहां पे हुस्ने यूसुफ मिलेगा, इतना हुसन मिलेगा, मर्दों के लिए भी हसीन तरसीन होंगे और औरतें भी, तो ये वाली चीज नहीं होगी जो दुनिया की है। तो औरतों को भी दोबारा से पैदा किया जाएगा, या फिर ये है कि हूरें होंगी। फजालना हुन्न अबकारा, तो बनाया हमने उनको कंवारियां, जैसे पहले आया था कि किसी ने उनको छुआ नहीं होगा कभी, वो कंवारी होंगी, और जब उनसे उनका शौहर ताल्लुक भी कायम करेगा तो उसके बाद फिर वो कंवारी हो जाएंगी, यानी कभी वो हमेशा वर्जन ही रहेंगी। औरुबन अतराबा, वो ऐसी होंगी जो खामदों को प्यारी। ये औरुब का मतलब ये होता है असल में कि जो दिल लुभा लेने वाली, वो पसंद आएगी उसके खामिद को, उसकी नेचर ऐसी होगी, उसकी बोलचाल ऐसी होगी, उसकी उठान ऐसी होगी। जैसे दुनिया में भी हर एक को, हर आदमी को डिफरेंट औरत पसंद होती है। कोई कहता है कि भाई मुझे, मतलब मिसाल के तौर पे, गोरी चाहिए, कोई कहता नहीं मुझे सांवली पसंद है, कोई कहता नहीं उसकी आंखें ऐसी होनी चाहिए, कोई कहता नहीं ऐसी होनी चाहिए, जैसे वो चाहते, जैसी उसको दिल को अच्छी लगती है। इसी तरह कुछ लोगों को बड़ी हंसने बोलने वाली अच्छी लगती हैं, कुछ लोगों को ये चीज ही नहीं अच्छी लगती, वो कहते हैं जरा खामोश होनी चाहिए, कुछ लोगों को बड़ी इल्मी गुफ्तगू करने वाली अच्छी लगती। तो जिस तरह का उसकी चाहत होगी वो उसी तरह की होगी। इसके पर कहा गया अतराबा, यानी हम उम्र भी, और सिर्फ उम्र में एक जैसी नहीं होंगी, बल्कि जैसा उनका इंटेलेक्ट होगा वैसी ही होंगी, जैसी उनकी दिलचस्पी होगी, जिस तरह की वो चाहते होंगे, परफेक्ट मैच जिसको कहते हैं ना, वो होंगी, जैसा इसके जेन के अंदर है कि ऐसी मुझे पसंद है। तो इसमें ज्यादातर ये होता है कि एक एज करीब करीब हो तो ज्यादा इंसान दूसरे को बात को समझ सकता है। तो ये ऐसी होंगी कि वाकई शौहरों को पसंद आने वाली होंगी, जिससे शौहर मोहब्बत करे वो ऐसी होंगी, और वो भी अपने शौहरों से मोहब्बत करती होंगी, ये नहीं करती होंगी कि उनकी बुराइयां करती फिरे, बल्कि उनकी से मोहब्बत करने वाली होंगी बहुत ज्यादा। हजरत उम्मे सलमा ने आप सल्लल्लाहु अलैहि वसल्लम से कुछ सवाल किए थे, तबरानी में यह हदीस आती है कि फरमाया या रसूल अल्लाह हूरे ऐन की खबर मुझे दीजिए। आपने फरमाया वो गोरे रंग की हैं, बड़ी बड़ी आंखों वाली हैं, सख्त सियाह और बड़े लंबे बालों वाली हैं, जैसे गिद्ध का पार होता है इस तरह, यानी उनके बाल इतने लंबे होंगे और जेट ब्लैक होंगे, ठीक है। तो मैंने कहा लुलुम मखनून की बारे में बताएं कि वो कैसी होंगी। तो आपने फरमाया दिन की सफाई और जोत, इनकी उनकी सफाई और जोत मिसल उस मोती की है जो सीप से अभी अभी निकला हो, जिसे किसी का हाथ भी ना लगा हो। मैंने कहा, खैरात और हिसान की क्या तफसीर है? आपने फरमाया, खुश खल्क होंगी और खूबसूरत होंगी। मैंने कहा, भाई तुम मकनून की क्या है? फरमाया, उनकी नजाकत और नरमी अंडे की उस झिल्ली की मानिंद होगी जो अंदर होती है। मैंने कहा, उरूबन अतराबा के माने क्या है? फरमाया, इससे मुराद दुनिया की मुसलमान जन्नती औरतें हैं जो बिल्कुल दुनिया में बूढ़ी हो गई, अल्लाह ताला ने उनको नए सिरे से पैदा किया और कंवारियां बना दिया और खावंद की चहीतियां बना दिया और खावंदों से इश्क करने वाली बना दिया और हम उम्र बना दिया। मैंने पूछा, या रसूलल्लाह, दुनिया की औरत अफजल है या हूरे ऐन? आपने फरमाया, दुनिया की औरतें हूरे ऐन से बहुत अफजल हैं, जैसे अस्तर से अबरा बेहतर होता है। यानी जो नीचे वाला ना अस्तर, पिछली दफा भी हमने पढ़ा था ना अस्तर, यानी जो इनसाइड होती है किसी भी बिस्तर की, उससे ऊपर वाली हमेशा अच्छी होती। आपने देखा होगा अंदर तो वो पता नहीं क्या क्या फोम और क्या क्या चीजें भर देते हैं, जो भी बेकार चीजें अंदर भर देते हैं और ऊपर को खूबसूरत बनाते हैं, क्योंकि वो तो सब देखते हैं। तो जैसे वो होता है, हूरे ऐन से इतनी ज्यादा ये अफजल होंगी जो दुनिया की औरत होगी जन्नती। मैंने कहा, इसकी फजीलत किस वजह से है? फरमाया, नमाजें रोजे और अल्लाह की बातें, अल्लाह ने उनके चेहरे नूर से और इनके जिस्म रेशम से संवार दिए। और ये गाना भी गाएंगी अपने शौहरों के लिए, इनकी कंगियां सोने की होंगी, इनके जेवर होंगे, और ये गाना गाएंगी कि हम हमेशा रहने वाली हैं, कभी मरेंगी नहीं, हम नाज और नेमतों वाली हैं, कभी सफर में नहीं जाएंगी, हम अपने खामदों से खुश रहने वाली हैं, कभी रूठेंगी नहीं। खुश नसीब वो लोग हैं जिनके लिए हम हैं, और खुश नसीब हैं हम कि हमारे लिए वो हैं। यानी वो कितनी कंटेंटेड होंगी। तो फिर हज़रत उम्मे सलेमा ने पूछा, या रसूलल्लाह, कि इन औरतों के दो दो तीन तीन चार चार खामिंद होते हैं, उनको क्या होगा? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर वो भी जन्नत में गई और उनके सब खामिंद भी जन्नत में गए, तो फिर यानी ये किसको मिलेंगी, ये उनका सवाल था। तो आपने फरमाया कि उस औरत को इख्तियार दिया जाएगा जिसके साथ चाहे रहे। देखिए, ये जन्नत में कोई जोर जबरदस्ती नहीं, जो इंसान पसंद करेगी, तो ये उनमें से उसको पसंद करेंगी जो उनके साथ बेहतरीन बर्ताव करता था। तो अल्लाह ताला से कहेगी, परवरदिगार, ये मुझे अच्छी तरह रखता था, मुझे इसके निकाह में दे दे। फिर आपने फरमाया, उम्मे सलमा, हुस्ने खुल्क जो है ना, अच्छा अखलाक, दुनिया और आखरत की भलाइयों को लिए हुए, यानी सारी भलाइयां इसमें सिमट जाती हैं। और आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जन्नत में जो जाएगा, वो अल्लाह की कसम, तुम जितना दुनिया में अपने घर वालों को और अपनी बीवियों को पहचानते हो, इससे ज्यादा जन्नत वाला जो है अपने घरों को और अपनी बीवियों को पहचान ले। और एक एक एक, एक जन्नती की 72-72 बीवियां होंगी, इनमें जो अल्लाह ने बनाई हुई हूरें वो भी होंगी, और दो बीवियां जो दुनिया की औरतें हैं वो भी होंगी, और ये सबसे ज्यादा फजीलत रखने वाली होंगी। और जिसके पास भी जाएगा, उसके मुंह से यही निकलेगा कि रब की कसम, तुमसे बेहतर तो जन्नत में कोई चीज और है ही नहीं, और ना मेरी मोहब्बत तुमसे ज्यादा किसी और से है। और अल्लाह ताला आदमियों को भी बहुत ज्यादा ताकत दे देगा, जैसे खाने पीने की है, इसी तरह और चीजों की भी ताकत मिलेगी। तो ये जो औरतें होंगी, ये अपने खामदों की महबूबा भी होंगी, दुनिया की जो औरतें इनको मिलेंगी, ये ऐसी अपने खामिंदों की महबूबा भी होंगी, और खामिंद भी इनको, और ये भी अपने खामिंदों से मोहब्बत करने वाले होंगे, वो भी करेंगे। अरूबा उस औरत को भी कहते हैं जिस जो अपने खामिंद का दिल मुट्ठी में रखे। और ये भी इससे मुराद है कि जो खुश कलाम हो, अपनी बातों से अपने शोहर का दिल मोह लेती है, और ये जब बोलेंगी तो ऐसे लगेगा फूल झड़ते हैं और नूर बरसता है। और अतराबा यानी जैसा खामिंद चाहेगा, जैसे उसको जिस तबीयत की औरत चाहिए है, जैसे अखलाक की, वो वैसी ही होगी। और उनके अंदर कोई हसद नहीं होगा, कोई एक दूसरे से बुग्ज नहीं होगा। ये भी बताया गया कि अतराबा में है कि वो आपस में भी हम उम्र होंगी, यानी आपस में हम उम्र होने से ये होगा कि दुनिया में औरत को बहुत ज्यादा होता है ना कि मैं छोटी रहूं और मैं दूसरे से छोटी हूं, तो वहां पे सारी हम उम्र, कोई ये मसला ही नहीं है कि भाई कौन बड़ी है और कौन छोटी है। अल्लाह हू अकबर। تو یہ اپنی سریلی آواز میں گائیں گی بھی. آپ صلی اللہ علیہ وسلم نے فرمایا, بخاری اور مسلم کی روایت ہے, کہ پہلی جماعت جو جنت میں جائیں گے ان کے چہرے جو ہوں گے وہ چودھویں رات کے چاند کی طرح روشن ہوں گے, اور ان کے بعد والی جماعت کے چہرے جو ہوں گے وہ چمکدار ستارے کی طرح ہوں گے. دیکھیں چودھویں رات کے چاند میں اور ستاروں میں فرق ہے نا, کوئی تو سابقون ہے تو کوئی اصحاب الیمین ہے. یہ پخانے سے, پیشاب سے, تھوک سے پاک ہوں گے, ان کی کنگیاں سونے کی ہوں گی, ان کے پسینے مشک کی خوشبو والے ہوں گے, ان کی انگیٹھیاں لولو کی ہوں گی, ان کی بیویاں حور عین ہوں گی, ان سب کے اخلاق مثل ایک ہی شخص کے ہوں گے. یہ سب اپنے باپ آدم علیہ السلام کی شکل پہ 60 ہاتھ لمبے قد کے ہوں گے اور بغیر بال کے ہوں گے, گورے رنگ والے ہوں گے, خوش خلق ہوں گے, خوبصورت سرما لگی ہوئی جیسے آنکھیں ہوتی ویسے ہوں گے, 33 سال کی عمر کے ہوں گے اور مضبوط جسموں والے ہوں گے. جیسے آپ کہتے ہیں نا کہ ایک مضبوط مرد کے لیے کیا اچھا چیز ہوتی ہے, کہ اس کا اسٹرانگ باڈی ہو. لیکن جس عمر میں بھی وہ دنیا سے ان کا انتقال ہوا تھا وہاں پہ ینگ ہی ہوں گے, اور جہنمی بھی اسی طرح ہوں گے, وہ بھی ینگ ہی ہوں گے. لی اصحاب الیمین, اصحاب یمین کے لیے یہ ہیں, ثلت من الاولین و ثلت من الاخرین, یہ پہلوں میں سے بھی بہت ہوں گے اور بعد والوں میں سے بھی بہت ہوں گے. یہ وہ ہیں جو جسٹ پاس ہوں گے, یعنی ہو سکتا ہے انہوں نے ان سے برائیاں بھی ہو گئی ہوں, بھلائیاں بھی ہو گئی ہوں, نیکیاں بھی کرتے تھے, لیکن کہیں کوئی ایسے اتنی بہت اونچے پائے کی نہیں کرتے تھے, سابقون جیسی درمیانے درمیانی سے ہی چلتے تھے. تو ان کو بھی پھر درمیانی چیز ملے گی, اور وہاں پہ تو ہمیشہ رہنا ہے نا, تو جو ایک دفعہ سٹیٹس بن گیا بس وہی ہے پھر, یہ نہیں ہے کہ کوئی بار بار چینج ہو. اللہ اکبر. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ میری امت میں ایسے لوگ ہوں گے جو میں نے جیسے آپ کو پہلے بتایا کہ 70,000 لوگ بغیر حساب کتاب کے جنت میں داخل ہوں گے. تو یہ سن کر عقاشہ بن محسن, ان کی پہلے بھی بات بتائی تھی, یہ کھڑے ہو کر اور فرمایا کہ یا رسول اللہ آپ اللہ سے دعا کریں مجھے انہی میں سے کر دیں. آپ نے دعا کی, پھر ایک اور آدمی کھڑا اور کہا اے اللہ کے رسول میرے لیے بھی دعا کریں. آپ نے فرمایا عقاشہ جو تھا وہ سبقت لے گیا. تو آپ نے فرمایا لوگو تم پر, پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا لوگو اگر تم سے ہو سکے تو ان 70,000 میں سے بنو جو بغیر حساب کتاب جنت میں جائیں گے, ورنہ کم از کم دائیں والوں میں سے تو ہو جاؤ, یہ بھی نہ ہو سکے تو کنارے والوں میں سے تو بن جاؤ. کنارے والے وہ ہیں جو جسٹ پاس, جسٹ پاس, جیسے ہوتا ہے نا ایک نمبر سے پاس ہو گیا تو وہ شکر ادا کرتا ہے, اے شکر ہے پاس تو ہو گئی میں, اگر 33 نمبر پاس ہونے کے تو 34 ہی آئے, 34 آ گئے, شکر ہے میں پاس ہو گئی بس. تو آپ نے فرمایا پھر کم از کم کنارے والوں میں سے ہی ہو جاؤ, دائیں والوں میں سے نہیں ہو سکتے. تو اس لیے کوشش یہی کرنی ہے کہ اعلیٰ سے اعلیٰ ہوں, کہیں تو جا کے پھر پیچھے ہوں گے. ویسے تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ جب بھی دعا کرو تو بیسٹ کی دعا کرو, جنت الفردوس کی دعا کرو. تو ہم سابقون کی دعا کرتے ہیں, اللہ ہمیں سابقون میں سے بنانا. اب اس کے بعد, اچھا ایک بات اور, بعض لوگ اس پر اعتراض کرتے ہیں حوروں کی اتنی بات کیوں کی گئی, اتنی کیوں ایسے کہی گئی, اتنی کھول کھول کے کیوں بیان کی گئی. ہمیں اس طرح کی اعتراضات کرنے سے پہلے ذرا تھوڑی دیر کے لیے سوچ لینا چاہیے کہ ہم اعتراض کس کے کلام پہ کر رہے ہیں. کچھ سمجھ آتی ہے ہمیں کہ ہم کس پہ اعتراض کر رہے ہیں؟ پچھلی دفعہ بھی میں نے یہ بات بتائی تھی کہ ہم جب حوروں کی بات کے اوپر اس قدر تل ملانے لگتے ہیں تو اس سے پہلے ہم یہ دیکھ لیں کہ پہلے ہم نے جانا کدھر ہے. ان کے اوپر حسد کرنے سے بہتر ہے کہ ہم اپنی جنت کی تو سیکیورٹی کریں, اس کو تو سیکیور کریں. بات کی یہ بات ہے کہ حورے ہیں یا کیا ہیں, وہ تو اللہ نے سارا غل نکال ہی دینا دل سے, کوئی حسد رہنا ہی نہیں ہے, کوئی بغض رہنا ہی نہیں ہے, پرواہ بھی نہیں ہونی, کوئی پریشانی نہیں ہوگی وہاں پہ. جب کوئی پریشانی نہیں ہوگی تو پھر کیوں یہاں پہ بیٹھے ہوئے حوروں کے اوپر زیادہ ڈسکشن ہے اور اپنی جنت میں جانے کی کوئی فکر نہیں ہے. और अल्लाह ताला ने जो बताया है वो मर्दों के लिए बताया क्योंकि उनको इंसेंटिव देना है, तो फिर हमें ये इतराज करने की क्या बात है। याद रखिएगा एक बात कि अल्लाह ताला से ज्यादा गयूर कोई नहीं है, गैरत वाला कोई नहीं, और अल्लाह से ज्यादा हया वाला कोई नहीं। तो अल्लाह ताला से हम, अल्लाह माफ करे, अल्लाह ताला माफ करे, हम कोई ज्यादा हया वाले नहीं है। और ये क्यों बता दिया, ये क्यों ऐसे कह दिया गया, इतनी इनकी खोल खोल के क्यों बातें बताई गई। वो बहुत ज्यादा हया वाला है, और अगर उसने बताई है तो हक है ये भी, ना मुझे ना आपको कोई इसके ऊपर मुंह बनाने की जरूरत है, क्योंकि हम फिर मुंह किसके ऊपर बना रहे हैं। ठीक है, अगर आपको नहीं पसंद आती हूँ ना पसंद आए, कोई हमें उनसे मोहब्बत करने की तो ऐसी कोई नहीं खास कहा गया, और कम से कम ऐसी बातों पे इतराज तो ना करें। अस्हाबुश्शिमाल, और बाएं हाथ वाले, उनकी बदबख्ती का क्या आलम है जो बाएं हाथ वाले हैं, यानी उनकी बदनसीबी का तो पूछो ही नहीं कि वो कैसे हैं। फी समूम में हुआ हमीम, जो समूम में होंगे और हमीम में होंगे। समूम क्या है, मैंने आपको जैसे बताया कि बादे समूम जिसको कहते हैं, तेज गरम लू, इतनी गरम, इतनी इंटेंस होगी कि वो जलान देने वाली जिसको कहते हैं, कि अंदर मसामों के घुस जाए, और जैसे जहर होता है, जहर की तरह अंदर घुस के और जला डाले। और हमीम, हमीम खौलते पानी को कहते हैं, कि पानी इस कदर बॉइलिंग होगा, और वहां का भी आप एनवायरनमेंट बताया गया कि जन्नत के क्या थे, साये थे, और यहां पे क्या है, समूह है और हमीम है, इसका माहौल कैसा है। यहां पे गर्म लू चल रही है, थोड़ी देर के लिए भी लू के अंदर निकलना पड़ जाए, लू के थपेड़े चेहरे पे पड़े गर्म हवा के, जो लोग गर्म जगहों पे रहते हैं वो जानते होंगे ज्यादा इस बात को, तो इंसान की हालत क्या हो जाती है। और जो जहन्नुम की आग जलती भी, उससे जो लू पैदा हो रही है, उसका आलम क्या होगा। और हमीम कैसा है, खोलता हुआ पानी, जो जब पिलाया भी जाएगा तब भी जोश मार रहा होगा। अस्तग़फिरुल्लाह, और ना सिर्फ ये उसको पिएंगे बल्कि इनके सरों पे भी लुटाया जाएगा। हसन बसरी फरमाते हैं कि हमीम वो चीज है जो हरारत में इंतहा को पहुंच जाए, इसके बाद हरारत के बढ़ने का कोई इम्कान ही ना रहे, यानी टेम्परेचर जो हाईएस्ट जा सकता है उससे ऊपर कोई टेम्परेचर है ही नहीं। 100 डिग्री जिस पे वाटर बॉयल होता है और स्टीम बनता है, उससे तो ऊपर कई टेम्परेचर्स हैं। हम नहीं कह सकते कि उबलता हुआ पानी जो हम अपने चूल्हे पे देखते हैं शायद ये नहीं, ये वो टेम्परेचर है जिससे ऊपर कोई टेम्परेचर है ही नहीं। और इस गर्म चश्मे को अल्लाह ने उस वक्त भड़काया था जब जहन्नुम को पैदा किया था, तो ये अपनी इंतहा को पहुंच चुका है। अस्तग़फिरुल्लाह, 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 ये है असहाब शिमाल के लिए। वह दिल और साये हैं, कैसे साये, वो देखें उनके भी साये हैं, इनके भी साये हैं, ऐसे साये जो मियहमूम, जो सिया धुएं के हैं। साया ये साया नहीं है, असल में ये एक तंज है, वरना वो तो कोई साया ही नहीं होता जिसमें ठंडक ना हो। हमारे जहन में जब साया आता है तो क्या आता है, ठंडक, सुकून, राहत, गर्म दिन के अंदर साया एक गर्मी से बचाने की चीज। जहन्नुम इस कदर गर्म है और उसका साया वो उतना ही गर्म है जितनी जहन्नुम गर्म है। उसका साया कोई राहत आराम नहीं है, कोई सुकून नहीं है, कोई ठंडक नहीं है इसमें, बल्कि इसका साया कैसा है, जो गर्म धुआं है। अरे इस कदर गरम साये के अंदर होंगे कि वो स्याह धुएं का होगा। आपको पता है धुआं जो होता है
जब कहीं आग लगती है तो वो कहते हैं कि धुएं से जो उस आग का धुआं इससे भी बचें, क्योंकि वो जो धुआं होता है वो इंसान को चोक कर देता है, वो गला बंद कर देता है। धुआं से इंसान को, आपने कभी धुआं वैसे देखा हो तो जो सख्त धुआं तो उसे क्या होने लगता है, सांस घुटने लगता है, खांसी आने लगती है, देखा ना आपने। ये दुनिया के धुएं हैं, और जो साया ही धुएं का है, जिसमें सोचें कि इंसान का क्या हाल होने लगेगा, कि वो खांसेगा और उसका सांस बंद होगा, ब्लैक स्मोक इसका साया। और जहन्नम तो खुद क्या है, जहन्नम आपको पता ना कि खुद भी स्याह काली है। जब अल्लाह ताला ने जहन्नम को भड़काया था तो इसको 70 साल भड़काया तो ये सुर्ख हो गई, फिर 70 साल भड़काया तो ये सुर्ख हो गई, सफेद हो गई, और फिर 70 साल भड़काया तो ये स्याह हो गई। दुनिया की कोई आग स्याह नहीं है, इसलिए ये भी कंपैरिजन हो ही नहीं सकता दुनिया की आग से। अल्लाहुम्माजिरना मिनन्नार ला बारिदिन वला करीम। ये ना समझना कि ये साया ठंडक देने वाला है या आराम देने वाला है। पुराने जमानों के अंदर जो बड़े बड़े लोग होते थे उनके साये करने के लिए हर वक्त उनके खादिम होते थे, जो उनके ऊपर छतरियां रखे होते थे, उनकी सवारियों पे भी ऐसे साये होते थे जो धूप से उनको बचाएं। उनको बड़ा करीम समझा जाता था, बड़ा ऑनरेबल समझा जाता था, बड़ा इज्जत वाला समझा जाता कि ये बड़े बड़े लोग हैं। लेकिन इस साये के अंदर ये ना समझना कि ये कोई ऑनर की बाइस है, ये कोई फायदा मंद है, ये कोई खुश मंजर है, नहीं। साये में कोई खुशगवारी का एहसास नहीं है, कोई सुकून नहीं है, बल्कि ये तो उल्टा एक तकलीफ है। अब इनके 3 जुर्म बताए गए। देखिए जो जन्नत वाले थे ना, उनकी खासियत बताई गई थी सूरह रहमान में, वमन खाफ मकाम रब्बिही जन्नतान, जो अपने रब के सामने खड़ा होने से डरा उसके लिए 2 जन्नतें। बताया था ना कि रब के सामने खड़ा होने से डरना, कि मेरे अंदर ये डर हो कि मैं कैसे खड़ा हूंगा अपने अल्लाह के आगे, मैं कैसे जवाब दूंगी अपने रब को, मैं इन नेमतों का सवाल हो गया मैं कैसे जवाब दूंगी, इन गुनाहों के सवाल हो गया मैं कैसे जवाब दूंगी, मैं किस किस बात का जवाब दूंगी, मैं कैसे हिसाब दूंगी। इससे डरने के ऊपर जन्नत है, इसलिए क्योंकि इंसान जब डरता है तो फिर ही वो अमल की तरफ आता है, फिर भी वो अपनी जिंदगी को सुधारता है। जो डर गया वो बच गया। लेकिन ये लोग कैसे हैं, इनके 3 जुर्म बताए गए यहां पे, खास तौर पे हाईलाइट किए गए। पहला जुर्म इनका क्या था, وَكَانُوا يُسِرُّونَ عَلَى الْحِنْثِ الْعَظِيمِ, वो इसरार करते थे हिंस पे, जो बड़ा है, हिंस गुनाह पे, गुनाह पे इसरार करते थे। और खास तौर पे कसम के तोड़ने के लिए आता है कोई, यानी जो कोई बैत की हो या कोई कसम उठाई हो या कोई प्रॉमिस किया हो उसको तोड़ने के लिए आता है। और क्या इंसानों ने जो कि एक एक अल्लाह के साथ ओथ लिया हुआ है वो क्या है, वो ये है जो अल्लाह ताला ने पूछा था कि क्या मैं तुम्हारा रब नहीं हूं, तो सारों ने कहा था भला क्यों नहीं, आप हमारे रब हैं, और दुनिया में आके इस ओथ को तोड़ दिया और किसी और को अपना खुदा बना लिया। तो सबसे बड़ा जो गुनाह है वो तो शिर्क ही है, जिसका ओथ लिया था और उसको तोड़ दिया। उसके अलावा और बड़े बड़े गुनाह जिन पे इसरार करता था, इसरार करना मतलब क्या, आड़ जाना उसके ऊपर कि मैंने ये छोड़ना ही नहीं, ये नहीं मेरे से छोड़ा जाता। इसरार करना अल्लाह को बहुत बुरा लगता है कि इंसान गुनाह पे इसरार किए जाए। एक होता है गुनाह करना, एक होता है उस पर जम जाना कि हटना ही नहीं, हटना ही नहीं, वो ही करते चले जाना और परवाह ही ना करना, वो गुनाह फिर बड़ा गुनाह बन जाता है, चाहे वो छोटा ही क्यों ना हो, छोटे की कैटेगरी में क्यों ना हो, मगर वो बड़ा बन जाता है क्योंकि उस पर इसरार किया। और जो बड़े बड़े गुनाह हैं उन पे इसरार करेगा तो क्या हाल होगा। ये इसरार करते थे, यानी इनके अंदर खौफे खुदा नहीं था, क्योंकि जिसके अंदर खौफे खुदा होता है वो इसरार नहीं कर सकता। उससे अगर हो भी जाए, बड़ा गुनाह भी हो जाए, यानी कि नहीं होगा, बड़ा गुनाह भी हो जाए तब भी وہ فوراً پلٹتا ہے, توبہ کرتا ہے, اصرار نہیں کرتا کہ ڈھیٹوں کی طرح. اصرار کرنے والا کون ہوتا ہے؟ جو ڈھیٹ ہو گیا, ڈھیٹوں کی طرح کیے چلے جانا, کیے چلے جانا, کیے چلے جانا, باز ہی نہ آنا, کبھی سوچنا ہی نہ, کبھی واپس پلٹنا ہی نہ, کبھی احساس ہی نہ ہونا. یاد رکھیے, جو جنت میں جانے والے ہیں ایسا نہیں ہے کہ ان سے کبھی کوئی گناہ ہی نہیں ہوتا. یہ یاد رکھیں, جنت میں جانے والوں سے بھی گناہ ہوتا ہے, لیکن ان کی اچھی بات کیا ہے؟ وہ توبہ کر لیتے ہیں, وہ پلٹ آتے ہیں. اور جہنمیوں کی سب سے بری بات کیا ہے؟ جب وہ گناہ کرتے ہیں تو پلٹتے نہیں ہیں, اصرار کرتے ہیں. اللہ اکبر. تو اس سے عہد الست کو توڑنا بھی مراد ہے, رب سے تعلق توڑنا بھی مراد ہے. ان کی توجہ رب کی طرف ہی نہیں رہی, انہوں نے اپنی مرکز توجہ کا مرکز کسی اور کو ہی بنا لیا. اچھا, ہم نے یہ شاید چھوڑ دی ہے بیچ میں آیت, انہم کانوا قبل ذلک مترفین. میرے خیال یہ ہم سے غلطی سے رہ گئی ہے بیچ میں. انہم کانوا قبل ذلک مترفین, کیونکہ ان کے جو تین جرم بتائے گئے ان میں پہلا جرم کیا تھا؟ کہ وہ تھے دنیا میں مترفین. دنیا میں وہ مترفین تھے. مترفین کون ہوتے ہیں؟ نعمتوں میں پلے ہوئے خوشحال لوگ, جو جن کے پاس بہت کچھ ہوتا ہے, جس مطلب کہتے ہیں نا, اسپینڈ کرنا تو کوئی خرچ کرنا تو کوئی سوچنا نہیں ہے, شو آف کرنی ہے اپنے مال کی, فضول خرچیاں کرنی ہے, ادھر ادھر عیش و عشرت میں جو اپنی زندگیاں گزارنے والے ہیں وہ مترفین ہیں. میرا آپ سے یہ سوال ہے کہ کیا ہم مترفین ہیں؟ یعنی ہم عیش و عشرت میں ہیں یا نہیں ہیں؟ آپ کیا سوچتے ہیں, ہم خوشحالی میں ہیں یا نہیں؟ دیکھیں, خوشحال ہونا برا نہیں ہے, لیکن خوشحال ہونے کے بعد جو برائی ہے وہ اس کے پر ابھی آتے ہیں. پہلے ہم آپ بتائیں کہ ہم مترفین ہیں یا نہیں. بالکل ہے, اس لیے کہ دیکھیں ہمارے گھر دیکھ لیں, ہمارے فریج دیکھ لیں, ہمارے گھروں میں اتنا کھانا ہے الحمدللہ الحمدللہ کہ ہم مہینہ بھر اپنے گھر میں سے ہی چیزیں نکال کے کھا سکتے ہیں. ہماری کلوزٹس دیکھ لیں, کتنے کپڑے ہیں ہماری کلوزٹ میں, کبھی گنے آپ نے اپنے جوڑے کتنے ہیں؟ پتہ بھی ہے؟ کبھی گنے ہی نہیں. ماشاءاللہ اتنے ہیں کہ کبھی گننے کی ضرورت ہی نوبت ہی نہیں آئی کتنوں کو گنوں. پھر بھی جب بھی میں کہیں جانے لگتی ہوں تو پھر مجھے سمجھ ہی نہیں آتی میں پہنوں کیا, میرے پاس کچھ پہننے کے لیے ہے ہی نہیں. سالہ سال تک بھی ہم کپڑے نہ بنائیں تو ان سے گزارا کر سکتے ہیں, لیکن پھر بھی ہم یہ کہتے ہیں. ہمارے پاس برتن کتنے ہیں؟ مہمانوں کے الگ ہیں, اپنے گھر کے کھانے کے لیے الگ ہیں. ہمارے پاس جوتے کتنے ہیں؟ ویسا بھی نہیں ہے. پارٹی میں جانے کے لیے الگ, خاص خاص شادیوں میں جانے کے لیے الگ, عام پہننے کے لیے الگ, گرمیوں کے الگ اور سردیوں کے الگ ہے. ہمارے پاس زیور کتنا ہے؟ کچھ بینک میں پڑا ہوا ہے, کچھ گھر میں ہے, چھوٹا چھوٹا گھر میں ہے, زیادہ بڑا بینک میں ہے. ہمارے پاس میک اپ کتنا ہے؟ دیکھتے جائیں, نوٹ کرتے جائیں, اپنی بلانگنگز دیکھتے جائیں. کوئی کہہ سکتا ہے کہ ہم کوئی مترفین میں نہیں ہیں؟ جی ہاں, ہم سبھی خوشحال لوگوں میں ہیں. نلکا کھولتے ہیں تو پانی آتا ہے, میٹھا کھانا الگ ہے, نمکین الگ ہے, ایپیٹائزرز الگ ہیں, ہر طرح کے ہیں. کچن میں ہماری کیبنٹس جتنی ہیں سب بھری ہوئی ہیں. دیج کے بھی ہمارے پاس بڑے بڑے بھی ہیں, چھوٹے بھی ہیں, اس سے چھوٹے پاٹس بھی ہیں. سردی گرمی کا بھی انتظام ہے ہمارے پاس. سواری کے لیے گاڑیاں ہیں, ہر ایک کی اپنی اپنی گاڑی ہے. کیا ہم مترفین نہیں ہیں؟ یہ کسی اور کی نہیں بات ہو رہی, یہ بات ہو رہی ہے کہ جو خوشحال لوگ ہیں, اچھے کھاتے پیتے لوگ ہیں, تو کیا یہ گناہ کی بات ہے؟ یہ گناہ کی بات نہیں ہے. اس میں برائی پھر کیا ہے؟ اس میں برائی یہ ہے کہ جب انسان مترفین میں سے ہو جاتا ہے وہ سب سے پہلے اللہ کو بھولتا ہے. جب اس کے پاس نعمتیں اتنی بے شمار ہیں تو اللہ کو یاد کرنے کا وقت ہی کہاں ہے؟ खाने बना रहे हैं तो 3 दिन बना रहे हैं, कभी कपड़ों की दौड़ है, पैसे जो बहुत हैं। तो अब 2 ले लिए तो अब तीसरे का शौक, 3 ले लिए तो अब चौथे का शौक। इस शादी के ऊपर नए से नया कपड़ा बनाऊंगी, पहले कपड़े का क्या हुआ, वो तो पिछली शादी में भी पहने थे, वो तो पहन चुकी हैं, सबने देख लिए। अब कपड़े की दौड़, अब बुटीक्स की दौड़, जूता कौन सा पहनूं, इसके साथ ज्वेलरी कौन सी लूं। जाहिर है जब पैसा इतना है तो फिर ये चीजें तो आएंगी ना, अगर ना होता तो क्या होता, फिर एक ही कपड़ा होता वही पहनते, फिर टाइम ही टाइम था। अब टाइम कहाँ चला गया, जाहिर है जब इतने पैसे हैं तो फिर शौक भी उस तरह से है, अब घर को सजाने के लिए भी उस तरह से चीजें चाहिए, पहनने ओढ़ने के लिए भी वैसे चाहिए, अब खाने पीने के लिए भी एक डिश से गुजारा नहीं है। अब फिर हर एक चीज फिर इसी से आगे जन्म लेती है ना, फिर अल्लाह को भूलना भी बहुत आसान हो जाता है, क्योंकि इतने गुम है दूसरी चीजों में, कहाँ याद है कुछ, और आखरत कहाँ याद रहेगी। कभी ध्यान खाने पीने में है, कभी पहनने में है, कभी कहीं जाने में है, कभी अपनी शो ऑफ में है, कभी दोस्त अहबाब में बैठने में है, कभी दावतें उड़ाने में है, कभी सैरें करने में है, कभी कहीं इन्वेस्टमेंट्स करने में है, कभी चीज ज्यादा दे खरीदने में है, कभी किसी चीज में है, कभी किसी चीज में। तो फिर इतने सारे फील्ड्स है ना, पैसे से ही आए ना, खुशहाली हुई तो फिर इतनी सारी चीजें खुल गई, इतने सारे फील्ड खुल गए जहां पे पैसा भी लगाना भी है, जमा भी करना है, खर्च भी करना है, दिखाना भी है, कितना कुछ है फिर। तो सोचें अगर पैसा ना होता तो वो एक कुटिया थी, 2 कपड़े थे, ना उनको धोने का मसला, ना खाने का, खाना है ही कितना जो चॉइस हो, पकाऊं क्या आज, चॉइस जो बहुत है, जिसके पास एक ही चीज होगी उसको कितनी देर लगेगी पकाने में, वो कल का भी खा लेगा, जिसके पास पैसा ही नहीं उसको दिखाने का भी क्या, उसने बाजार भी कितनी दफा जाना होगा। तो वो सारी चीजें तो बंद हो जाती हैं, फिर जितना ज्यादा है फिर उतनी ज्यादा वेन्यूज खुल जाते, उतने ज्यादा फील्ड है। अब वो इतना इनके अंदर पड़ गया कि उसको कहां आखरत के लिए टाइम है, आखरत की बातें तो उसको फनी लगती है। तो वो क्या सी बातें करते हो, क्या हर वक्त आखरत की आमत, आखरत की आमत, तुम्हें तो बस एक ही बात आती, अब डराने की बातें हर वक्त करते रहते, यानी जस्ट इंजॉय करो लाइफ, मजा करो भाई, क्या तुम एक मौजू लेके बैठ जाते हो, छोड़ो इन बातों को, अब डराते ही रहते हो भाई हर वक्त, आखरत क्यामत आ जाएगी, जहन्नुम है, फलां है, फिर ये बातें इतनी ऑड लगने लगती हैं, क्योंकि मजे जो बहुत हैं, और मजा खराब हो जाएगा अगर कोई क्यामत की बात करेगा, मजा खराब हो जाएगा अगर कोई वहां के अंजाम की बात करेगा। हमें मजा करने दो, हम सोए हुए हैं, हमें मत जगाओ, हम नहीं उठना चाहते, वो डीप स्लीप में है। मुतरफीन के लिए डीप स्लीप में जाना बहुत आसान होता है, क्योंकि उनके पास आसाइशें इतनी हैं, लग्जरीज इतनी हैं, एसी चल रहा है, नरम गद्दे हैं, गर्मी में कोई पता नहीं है कब नमाज चली गई, कौन सा वक्त आया, कौन सा चला गया, कोई फर्क नहीं पड़ता। सर्दी में हीट चल रही है, नरम बिस्तर है, लिहाफ है, तो क्या उसको पता चलेगा। हाँ, उस गरीब को जरूर समझ आती है जिसके पास ना पंखा है ना एसी है, उसको तो जाहिर है होश खुलेगा ही ना। तो जब इंसान इस कैटेगरी में हो जाता है, मुतरफीन की खुशहाली बहुत होती है ना, फिर उसके लिए अल्लाह को भूलना बड़ा आसान हो जाता है, फिर उसकी नजर हर एक दूसरी चीज पे होती है लेकिन अल्लाह की तरफ नहीं जाती, फिर खुशहाली इतनी होती है कि खुशहाली के अंदर ही वो मस्त हो जाता है, वो एक नशा है इसका ना, नशा, वो नशा उसने कर लिया, वो नशे के अंदर इतना गर्क है, होश उसको तब आती है जब आगे मौत का फरिश्ता खड़ा होता है। समझ आ गई बात, क्या उस वक्त के सरदारों के पास लग्जरीज होंगी जो आज हमारे पास लग्जरीज हैं, वो क्या मुतरफीन होंगे वो जो उस वक्त के, क्या हो गया उनके पास, ज्यादा से ज्यादा क्या होगा, जितना कुछ हमारे पास है आज, वो तो हमारी तो वो कारून और फिरौन भी आके देख लेना हमारी लग्जरीज, तो बेहोश हो जाएंगे, हम तो सोच भी नहीं सकते थे, हमारे तो पंखा झलने के लिए भी एक लॉन्डी होती थी, इन्होंने तो पूरे घर सेंट्रली एयर कंडीशन और हीटेड है, क्या उनके पास लग्जरीज होंगी जो हमारे पास है। तो इन्हीं लग्जरीज में इंसान अपना दीन, ईमान, नेकियां तो क्या करनी है, सब कुछ भुला देता है, وہ غرق ہو جاتا ہے، ڈراؤن ہے، ڈراؤنڈ ہے ان کے اندر، ان لگژریز کے اندر اتنے ڈوب گئے ہیں، واقعی ڈوب گئے ہیں، یہ لفظ جو ہے نا اتنے ڈوب گئے ہیں کہ اب ان کو کچھ اور نظر نہیں آتا، آخرت کا ان کو تصور ہی نہیں آتا، ڈوبے جو ہوئے ان کو دکھاؤ بھی کچھ نظر نہیں آ رہا، اندھے ہو گئے اور کی تلاش میں، اور آگے انسان کے پاس جتنا ہوتا ہے اتنی ہرس اس کی بڑھتی جاتی، ایک غریب کو اتنی ہرس نہیں ہوتی جتنی امیر کو، اس کا تو پیٹ ہی نہیں بھرتا جتنی امیر کو ہرس ہوتی ہے۔ تو یہ دنیا میں اس سے پہلے وہ تھے، قبل ذالک، اس سے پہلے یعنی اس آخرت سے پہلے وہ دنیا میں کیا تھے؟ مترفین تھے۔ جب چیزیں بہت ہوتی ہیں تو مزاج بھی انسان کا بڑا نازک ہو جاتا ہے، پھر ذرا سا کانٹا بھی چبھتا ہے تو ہائے ہم تو کچھ کر ہی نہیں سکتے، چھوڑو اس دین کو اور سب کو، اس میں تو یہ ہائے روزہ رکھنا پڑ گیا، ہم سے تو اتنی بھوک برداشت ہی نہیں ہوتی، ہائے صبح جلدی اٹھنا پڑ گیا، ہم سے تو اٹھا ہی نہیں جاتا، ہائے یہ پڑھنا پڑ گیا، ہم سے نہیں اتنی دیر بیٹھا جاتا، مزاج بھی اتنے نازک ہو جاتے ہیں نا، کیونکہ لگژریز میں جو رہنے کے عادی۔ وہ لوگ دیکھیں گرمیوں میں جاتے بھی تھے، تبوک میں کیسی گرمی تھی، وہ نکلے جہاد پہ بھی نکل گئے، جنگیں کر رہے ہیں، فاقے ہیں ان کے گھروں کے اندر۔ ہم تو آج ایک اتنی سی بھی چیز نہیں برداشت کر سکتے ہمارے نازک مزاجوں پہ، کیونکہ ہم اتنی لگژریز کے عادی ہیں۔ محنت کون کرے؟ کون آخرت کے لیے اٹھ کے محنت کرے؟ اور کیوں کریں جب آئے گی اللہ غفور رحیم ہے، معاف کر دے گا۔ محنت کا ہمیں کوئی پتہ ہی نہیں کہ آخرت کے لیے محنت کیا ہوتی ہے، یہ سینس ہی نہیں ہے۔ ہاں دنیا کے لیے محنت کرنے کی سینس ہے، کیونکہ ہم سب کو دیکھتے ہیں وہ ایک ہی دوڑ میں لگے ہوئے، سب کو دیکھتے ہیں، سب بھاگ رہے ہیں، بھاگ رہے ہیں، دیکھتے نہیں صبح کو کتنی گاڑی ہوتی ہے، کتنا رش ہوتا ہے، سب بھاگ رہے ہیں۔ کیوں؟ دنیا میں پیڑ خالی نہ رہ جائے، دنیا میں ہماری لگژری سب چلتی رہے، دنیا کے سب آرام ہمارے ضرورتیں پوری ہوتی رہیں، اس کی کتنی فکر ہے، نیند بھی قربان ہے، آرام بھی قربان ہے، سردی گرمی بھی نہیں دیکھتے، لیکن آخرت کے لیے کوئی محنت کرنے والا نہیں، جو پرواہ نہ کرے کہ دن ہے کہ رات ہے، سردی ہے کہ گرمی ہے، یہ نہ پرواہ کرے کہ نیند چھوڑنی پڑ رہی ہے یا کیا، وہ بھاگتا ہی چلا جائے۔ ایسے تو ہم کہیں دیکھتے ہی نہیں لوگ، اس لیے ہم اس دوڑ کو جانتے ہی نہیں کہ یہ بھی کوئی دوڑ ہوتی ہے، یہ بھی کوئی محنت ہوتی ہے۔ اس کے لیے دیکھنا ہے تو پھر صحابہ کو دیکھنا پڑے گا، ان سابقون کو دیکھنا پڑے گا۔ تب پتا چلے گا کہ ہاں اس کے لیے کتنی محنت کرنی ہوتی ہے۔ تو یہ تو نازک مزاج مترفین، یہ تو بڑے نازوں میں پلے ہوئے، یہ تو بھلائے ہوئے اللہ کو، اور ان کو کوئی جگانا بھی چاہے، اٹھانا چاہے، یاد دلانا چاہے تو تب اٹھنا ہی نہیں چاہتے، نہیں اٹھنا چاہتے۔ اور میں چونکہ میں بہت جگہ پہ الحمدللہ مجھے موقع ملا ہے درس دینے کا، تو میں نے دیکھا یہ بات نوٹ کی ہے، میں جنرل بات کروں گی، اللہ ماشاءاللہ لوگ ڈفرینٹ بھی ہوتے ہیں کوئی کوئی، مگر اکا دکا کہ جتنے زیادہ اللہ تعالیٰ نے نعمتیں دی ہیں نا جن لوگوں کو، اتنا ہی کم وہ اللہ کی بات سننے کو تیار ہوتے ہیں، اتنا ہی کم ہوتے ہیں۔ ہونا کیا چاہیے تھا؟ جتنا میرے اوپر میرے رب کا کرم ہے، میں تو قربان جاؤں، میں تو صدقے جاؤں، میں تو سجدے سے نہ سر اٹھاؤں، وہ اللہ تیرے میرے اوپر اتنے احسانات، میں کس قابل؟ لیکن الٹ ہے، بالکل الٹ ہے۔ جتنی زیادہ لوگوں کو دولت، گھر، عیش، آرام، بڑے بڑے گھر، لگژریز ملی ہوئی ہیں، اتنی ان کے سامنے بولو تو ایسے لگتا ہے دیواروں کو سنا رہے ہیں، وہ ایک کروڑ بدلتے دوسری بدلتے، وہ کہہ رہے تھے کب یہ بند کریں، بس کر دیں یہ، دے جسٹ ڈونٹ وانٹ ٹو لسن۔ اور اگر آپ نے کچھ ہمیں سنانا بھی ہے نا، بس جنت کی باتیں سناتے جائیں، اور ہمیں کہتے جائیں کہ آپ سارے جنت میں ہی جانے والے ہیں، اور بس فکر نہ کریں، آپ سوئے رہیں، سب آپ کا کام ہو گیا، تب ہم سنیں گے، ہمیں نہ کوئی فکر دلائیں آخرت کی، آئے آپ ہم نے آپ نے ہمارا منہ کا ٹیسٹ خراب کر دیا، आप हमें ये बताना चाहते हैं? चले जाए, हमने अगली दफा सुनना ही नहीं। They don't want to listen. अल्लाह का कोई हुक्म सुना के देख ले। They don't want to listen. तो और जितने कम जिसको नेमतें मिली हुई हैं, उतना ही वो अल्लाह की तरफ आने को ज्यादा तैयार होता, उतना ही वो ज्यादा सुनना चाहता है अल्लाह की बात। यानी हैरत होती है, देख लो, इंसान सोचता है ना मेरे लिए बहुत ज्यादा नेमते हैं, बहुत ज्यादा ये चीजें मिल जाए, मुझे बहुत माल मिल जाए, लेकिन अक्सर औकात ये माल इंसान को अल्लाह से दूर कर देता। तो ये पहले मुतरफीन थे, वकानु युसिरुना अलल हिंस लाजीम, और ये क्या करते थे, इसरार करते थे गुनाहों के ऊपर। ये ऐसे नहीं थे कि ये यानी एहसास कर लें, ये इसरार करते थे, ये बाज नहीं आते थे गुनाहों से। वकानु यकूलूना इदा मितना वकुन्ना तुराबन वाइजामन अइन्ना लममूसून, और ये कयामत को भी नहीं मानते थे कि दोबारा खड़ा किया जाएगा। कहते थे जब हम मर जाएंगे और हम मट्टी हो जाएंगे, हड्डियां हो जाएंगे, कि दोबारा हमें खड़ा किया जाएगा। ये कैसी बातें करते हो? यानी तीन जुर्म कौन से थे कि ये दुनिया में ऐश में पड़े हुए थे और इन्होंने अल्लाह को भुला दिया था। अल्लाह जिसने इनको सारी नेमतें दी, उन नेमतों को तो इस्तेमाल कर रहे थे, नेमतें देने वाले को ही भूल गए थे। ये दुनिया के अंदर इसरार करते थे गुनाहों के ऊपर और बड़े गुनाह पे। ये कयामत को नहीं मानते थे और कहते थे हमें उठाया जाएगा, और अबा अबाउना लगवालून, हमारे बाप दादा को भी उठाया जाएगा। वो जो मर गए, मट्टी हो गए, उनके आज हड्डियों का भी चूरा हो गया, उनको उठाया जाएगा। ये कैसी बातें करते हो? मजाक उड़ाते थे, कयामत के इनकारी थे। नहीं, मैंने आपको जैसे पहले बताया कि कुछ लोग जुबान से कहते हैं, इनकार करके दिखाते हैं, कुछ अपने अमल से इनकार करके दिखाते हैं। ये कहाँ उठेंगे हम, जैसे कोई हिसाब किताब नहीं है। कई ऐसे जराइम बताए जाते हैं खबरों के अंदर कि एकदम बेसाख्ता मेरे तो मुंह से निकल जाता है, क्या इनको कयामत का यकीन नहीं है, क्या इनको अल्लाह का खौफ नहीं है? नहीं, इस कदर कई कई लोग ऐसे क्राइम करते हैं कि इंसान के रोंगटे खड़े हो जाते हैं। क्या ऐसे लोगों को वाकई कयामत का यकीन है? क्या हम कह सकते हैं कि मुसलमान है, इनको कयामत का यकीन है? कुल इन अव्वलीन वल आखिरीन, आप ए नबी इनको कह दें कि पिछले भी और अगले भी सब को खड़ा किया जाएगा। लमजमून, सब जमा होंगे और जरूर जमा होंगे। और कब जमा होंगे? इला मीकात यौम मालूम, एक वक्त के तक जो मालूम दिन है। मालूम दिन क्या? ये नहीं कि उसका उसकी डेट मालूम है, ये नहीं कि उसका वक्त बताया गया। मालूम इस तरह से कि सबको पता है कि वो दिन आना है, क्योंकि कुरान बता रहा है उस दिन के बारे में, बार बार बताता है, सबको पता चल चुका है एक दिन आना है। हाँ, कोई यकीन करे ना करे अलग बात है, मालूम सबको हो चुका है। ثم انهم ايها الضالون المكذبون, फिर बेशक तुम ए गुमराह हो, ए रास्ता भटक जाने वालों, अलमुकद्दिबून, जो झुटलाते हैं, जिन्होंने अल्लाह के रसूल को झुटलाया, इस्लाम को झुटलाया, अल्लाह के अहकामात को झुटलाया, अल्लाह की बात को झुटलाया। यानी खुद सिर्फ गुमराह नहीं हुए, दूसरों को भी गुमराह कर दिया। क्योंकि जब इंसान झुटलाता है तो आधे लोग तो उसको देख के ही वो पीछे हट जाते हैं। लोग कहते हैं नहीं देखो, ये तो इतना अकलमंद था, इसको तो समझ आनी चाहिए थी बात, अगर ये झुटला रहा है तो इसका मतलब है कि कुछ गलत ही बात होगी। जैसे उस जमाने के सरदार झुटलाते थे तो लोग उनको देख के वो भी झुटलाने लगते थे। ऐ झुटलाने वालों, ऐ भटकने वालों, ये दो जुर्म अल्लाह ताला ने बताए। एक भटक गए थे, और भटकना बड़ा ही आसान होता है, सिराते मुस्तकीम एक है, इंसान एग्जिट ले लेना उससे तो भटक जाता। जैसे हम लॉस्ट हो जाते हैं, एक हाईवे कहीं जा रही है, हमने उससे एग्जिट ले लिया और फिर उसी एग्जिट पे ही चलते गए तो क्या हो जाएगा? लॉस्ट हो जाएंगे। जो किसी उल्टे सीधे आदमी को अपना रोल मॉडल बना दे वो भी लॉस्ट हो जाता। लाकिलूना मिन शजरिन मिन ज़क्कूम, अलबत्ता खाने वाले वो एक दरख्त से जो ज़क्कूम का दरख्त है। ये दरख्त कैसा है? ये दरख्त जहन्नुम के جڑ سے نکلنے والا درخت ہے اور جہنم کی جڑ جو ہے وہ سب سے زیادہ گرم ہے. اس کے جو پھل ہیں وہ شیطان کے سر کی طرح, یہ بتایا گیا کہ کس طرح, اور اس میں کانٹے ہیں. یہ ایسا درخت ہے, یہ ایسا کھانا ہے جہنم کا جو لوگوں کو اتنی بھوک لگے گی, جو جہنمی ہوں گے ان کو کھانے کے لیے دیا جائے گا. اور شیطان کا سر کیوں کہا گیا؟ اس لیے کہ شیطان کا سر سب سے ظاہر ہے, شیطان خوفناک چیز ہوگا, اس کے سر کیسا خوفناک ہوگا. یہ ان کو کھانے کو دیا جائے گا, تو ان کی کھانے کے لیے یہ ہے. فمالیون منہ البطون, اور اس سے یہ اپنا پیٹ بھریں گے, بھرنے والے ہوں گے. ایسا نہیں ہوگا کہ کہیں کہ ہم نے نہیں کھانا. دنیا میں تو نمک زیادہ ہو جائے تو لوگ کہتے ہیں ہمیں, میں نے نہیں کھانا, تو پلیٹ کوئی آدمی اٹھا کے پلیٹ مار دیتے ہیں کہ یہ کیا بنایا آج. دنیا میں ہم اتنے مترفین ہیں, ہم اتنے نخرے والے, اتنے عیش و آرام والے ہیں, اور دیکھیں وہاں پہ جہنمیوں کا کھانا کیسا ہے کہ ایسا نہیں وہ کہہ سکیں گے ہم نے نہیں آج یہ کھانا. دال پک گئی تو ہم دنیا میں کہتے دال نہیں کھانی, یہ کیا بنا دیا, سبزی ہم نے نہیں کھانی. وہ اس کو کھائیں گے اور اس سے اپنا پیٹ بھریں گے, پیٹ بھریں گے, یعنی ان کے پاس کوئی اور چوائس نہیں ہوگی, کیونکہ بھوک اس قدر شدید ہوگی, اتنی شدید ہوگی کہ ان کو مجبوری طور پہ کھانا ہوگا. سعید بن جبیر فرماتے ہیں جب دوزخیوں کو بھوک لگے گی تو بھوک سے فریادیں کریں گے, اور بھوک کا عذاب بھی بہت سخت عذاب ہے. اللہ تعالیٰ کبھی نہ کسی کو بھوک کا عذاب دے, لیکن استغفر اللہ, بھوک کا عذاب بہت سخت ہوتا ہے. انسان کو جس کو بھوک لگی ہوتی نا, اس کو اللہ تعالیٰ معاف کرے ہم سب کو. اللہ تو ہمارے سے نعمتوں کا سوال نہ کرنا, ہم سے نعمتوں کا سوال نہ کرنا یا اللہ. استغفر اللہ ربی, کہ کبھی آپ کسی بھوکے کو دیکھیں کہ وہ کیسے کھاتا ہے. اس کے لیے سوکھی روٹی بھی ایسے ہوتی ہے جیسے پتنی کتنی بڑی مجھے نعمت مل گئی. اس کے لیے اس کو کوئی پانی بھی دے دیں, اب وہ دکھاتے ہیں, کبھی اللہ تعالیٰ معاف کرے ہم سب کو, ریفیوجیز کو دکھاتے ہیں, وہ وہاں سے جا کے پانی لے رہے ہیں جہاں سے جانور پی رہے ہیں, اور وہ گندا پانی ہے اور نظر آ رہا ہے گندا, اسی کو نکال کے پی لیتے ہیں. وہ گاربیج میں سے نکال کے کھا رہے ہوتے ہیں جو بھوکے ہوتے ہیں. کیا ان کو نہیں پتا یہ گاربیج ہے؟ کیا ان کو نہیں؟ اور ہم کہتے ہیں یکی, اس لیے کہ ہمیں پتا نہیں بھوک کیا چیز ہوتی. ان کو اتنی بھوک لگے گی, اور اس کی ان کی جب وہ فریادیں کریں گے نا بھوک سے, تو زقوم کا درخت ان کو دیا جائے گا کہ یہ کھاؤ. جب وہ اس کو کھائیں گے تو ان کے چہروں کی اسکن اتر جائے گی, حتیٰ کہ جہاں سے یہ زقوم گزرے گا چہرے سے لے کے اندر تک, وہ کاٹتا ہی چلا جائے گا, اور جو ان کو دیکھے گا وہ ان کی حالت سے پہچان لے گا کہ یہ وہ ہیں جنہوں نے زقوم کھایا. پھر ان پہ پیاس مسلط ہو جائے گی, ظاہر ہے وہ اٹکے گا گلے کے اندر. ایک مچھلی کا کانٹا اٹک جائے تو انسان پانی 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 کرتا ہے اور پانی پیتا جاتا ہے. سوچیں اس کے کانٹے اٹک جائیں گے تو فشاربون علیہ من الحمیم, تو ان کو پینے کو کھولتا ہوا پانی دیا جائے گا کہ یہ پیو. اور وہ یہ نہیں کہیں گے کہ یہ اتنا بوائلنگ واٹر ہے, ہم حمیم نہیں پی سکتے, ہمیں ٹھنڈا پانی دو. ایک آگ, ایک گرمی, اوپر سے حلق کے اندر ایسا کھانا جو چبھنے والا ہے. تو لیکن وہ پیئیں گے فشاربون شرب الحیم, وہ ایسے پیئیں گے جیسے پیاسا اونٹ. اور پیاسا اونٹ کیسے پیتا ہے کہ اونٹ کو اگر پیاسا ہو, وہ ڈیزرٹ میں پھرتا جا رہا ہے, گھوم رہا ہے تلاش میں پانی کے, مارا مارا پھر رہا ہے, جو ہی اس کو پانی ملتا ہے نا وہ پاگلوں کی طرح پیتا ہے. اور وہ پانی بیل کی طرح نہیں پیتا, اصل میں ہم نے کبھی دیکھا نہیں نا اونٹ کیسے پیتا ہے. وہ سک کرتا ہے پانی کو, پورا سک کر لیتا ہے اسے, اور اس کا پیٹ میں اتنی گنجائش ہوتی ہے وہ بہت زیادہ پانی پی لیتا ہے. اور عام اونٹ اور پیاسا اونٹ وہ کیسے پیتا ہے؟ بالٹی اس کے سامنے رکھ دیں گے تو وہ اس میں سے سک کر لے گا, ایک دم سے ساری خالی ہو جائے گی. وہ اس طرح پیئیں گے پیاسے اونٹ کی طرح کہ پیتے چلے جائیں گے, اور ایسا پانی جو خود کھولتا ہوا پانی ہے. یہ ان کی پیاس کی شدت کو بجھانے کے لیے وہ پانی جو اپنے منہ کے قریب بھی کریں گے تو اس کا ٹیمپریچر اتنا زیادہ ہوگا کہ وہ ان کے چہرے کو بھون دے گا, اور میدے کو گلا دے گا, اور وہاں پہ موت پکاریں گے, موت موت آ جا, لیکن موت نہیں آئے گی. تم ملا یموت فیہا ولا یحیا, موت نہیں ہے, یہ ان کا کھانا اور پینا. اور سوچو جنتیوں کا کھانا پینا, دیر از نو چوائس کہ ہم کہیں, چوائس بھی نہیں ہے ہمارے پاس کہ ہم کہیں اچھا تھوڑے دن اس کے اندر, نہیں, دیر از نو چوائس, ہمیں جانا ہی جانا ہے جنت میں, جانا ہی جانا ہے, کیونکہ اس کے علاوہ کوئی ٹھکانا ہے نہیں, ٹھکانا یہی ہے بس, اس کے سوا کوئی جگہ نہیں ہے. اور یہ ہے اللہ تعالیٰ نے فرمایا ھذا نزلھم یوم الدین, یہ نزل ہے, نزل, یہ نزل ہے. میں نے جیسے آپ کو بتایا نزل اسٹارٹر ایپیٹائزر, اللہ تعالیٰ ہمیں جہنم سے بچا لینا, یا اللہ جہنم کے کھانوں سے بچا لینا, پھر واقعی کامیاب وہ ہو گیا جو جنت میں چلا گیا. وہ فیل ہے جو جہنم میں گر گیا, وہ فیل ہے, وہ ناکام ہو گیا, اور ایسی ناکامی کبھی نہیں کسی نے دیکھی ہوگی. درد ہوتا ہے دنیا میں اگر ہم دیکھ لیں ہمارا بچہ ناکام ہو گیا, ہم ناکام ہو گئے, ہم فیل ہو گئے, اس کا درد ہوتا ہے. آئے ہم بے عزت ہو گئے, مجھے چار لوگوں کے سامنے کچھ کہہ دیا, یہ دیکھو کتنی بڑی ذلت ہے, یہ دیکھو کتنی بڑی ناکامی. اللہ تعالیٰ فرماتے ہیں ابھی تو کھانا تو سٹارٹ ہی نہیں ہوا, یہ تو نزول ہے, یہ تو وہ ہے جو پہلی مہمانی ہے کہ جب جب حشر کے 50,000 سال سے گزر کے, حساب کتاب کی سختیوں سے گزر کے, موت کی سختی سے گزر کے, قبر کے عذاب سے گزر کے انسان یہاں پہنچے گا, تو یہ نزول ہے. ابھی ابھی میل شروع نہیں ہوا. کیا یہ زندگی ایسے گزارنی ہے کہ یہ انجام ہو؟ کیا کوئی بھی چیز مجھے بتائیں, کوئی شوق, کوئی بات, کوئی مزہ اس قابل ہے کہ اس کے لیے ہم یہ جہنم خرید لیں؟ کوئی چیز بھی اس قابل ہے؟ کوئی چیز اتنی ورتھ ہے؟ کوئی مرضیاں اتنی ورتھ ہیں کہ ہم اس کے بدلے میں یہاں ٹھکانہ بنا لیں؟ ہم کسی قیمت پہ اپنی جنت کو ہاتھ سے نہیں جانے دے سکتے, کسی قیمت پہ بھی نہیں, کیونکہ وہ ہاتھ سے گئی تو دس از دا ادر پلیس, بس اور کوئی نہیں ہے. ہم کسی قیمت پہ جنت کو نہیں, اس کا سودا نہیں کر سکتے خدا کے لیے. کبھی اپنی جنت کو گیو اپ نہ کرنا, کسی کے لیے نہ کرنا. لوگ چھوڑ دیں, رشتے توڑ دیں, لوگ منہ موڑ لیں, ہمیں باتیں سنا دیں, ہمیں بھوکا رہنا پڑ جائے, پیاسا رہنا پڑ جائے کسی کے لیے, اول تو ایسا کچھ نہیں ہے, لیکن کچھ بھی کرنا پڑ جائے, کوئی چیز اس قابل نہیں ہے کہ اس کے پیچھے ہم قربانی دے دیں اپنی جنت کی. جا تیرے لیے میں نے قربانی دے دی, مجھے تجھ سے اتنی محبت ہی نہیں, میں نے جنت بھی جانے دی. نہیں, یہ نہیں ہم کر سکتے, ہم یہ نہیں کر سکتے, کسی کے لیے بھی نہیں کر سکتے, چاہے کوئی ہمیں کتنا ہی پیارا ہو. اور کوئی ہمارا شوق اتنا بڑا کوئی شوق نہیں ہے ہمارا کہ ہم اس کے لیے جنت چھوڑ دیں. یہ میرا شوق ہے, میں کیا کروں, میرا دل چاہتا ہے. کون سے ایسے دل چاہتے ہیں کہ جس کے پیچھے ہم جہنم خرید لیں؟ کیا ہے میرا دل؟ اللہ تعالیٰ ہمیں سمجھ دے, اللہ ہمیں اس دنیا میں غفلت سے نکال دینا, یا اللہ ہمیں اس دنیا میں غفلت سے نکال دینا, اور اللہ تعالیٰ ہمیں جنت کے خریدار بنا دینا, اللہ ہمیں جہنم سے بچا لینا, اللہ ایک سیکنڈ کے لیے بھی ہمیں جہنم دکھانا بھی نہ, اس میں جانا تو دور کی بات, اللہ ہمیں جہنم دکھانا بھی نہ, یا اللہ تعالیٰ ہمیں بچا لینا اس جہنم سے, ہماری اولادوں کو, ہمارے خاندانوں, ہمارے شوہروں کو, ہمارے ماں باپ کو, ہمارے رشتہ داروں کو, اللہ ہم سب کو, اللہ تمام مومن مردوں اور مومن عورتوں کو, اور اللہ ہمیں یہ توفیق دے کہ ہم یہ باتیں دوسروں تک پہنچا سکیں. تو ایک بزرگ تھے, وہ کہتے تھے کہ کاش کاش میں ایسا کر سکوں کہ میں کہیں کھڑا ہو کے اعلان کروں, لوگوں اپنے آپ کو جہنم سے بچا لو, لوگوں اپنے آپ کو جہنم سے بچا لو. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. تلاوت سنیں.
بسم اللہ الرحمن الرحیم اذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة اذا رجت الارض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين يطوف عليهم ولدان مخلدون بأكواب وأباريق وكأس من معين لا يصدعون عنها ولا ينزفون وفاكهة مما يتخيرون ولحم طير مما يشتهون وحور عين كأمثال اللؤلؤ المكنون جزاء بما كانوا يعملون لا يسمعون فيها لغوا ولا تأثيما إلا قيلا سلاما سلاما وأصحاب اليمين ما أصحاب اليمين في سدر مخضود وطلح منضود وظل ممدود وماء مسكوب وفاكهة كثيرة لا مقطوعة ولا ممنوعة وفرش مرفوعة إنا أنشأناهن إنشاء فجعلناهن أبكارا عربا أترابا لأصحاب اليمين ثلة من الأولين وثلة من الآخرين وأصحاب الشمال ما أصحاب الشمال في سموم وحميم وظل من يحموم لا بارد ولا كريم إنهم كانوا قبل ذلك مترفين وكانوا يصرون على الحنث العظيم وكانوا يقولون أئذا متنا وكنا ترابا وعظاما أئنا لمبعوثون أو آباؤنا الأولون قل إن الأولين والآخرين لمجموعون إلى ميقات يوم معلوم ثم إنكم أيها الضالون المكذبون لآكلون من شجر من زقوم فمالئون منها البطون فشاربون عليه من الحميم فشاربون شرب الهيم هذا نزلهم يوم الدين.